नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेपालमा कोरोना मुक्त हुनेको संख्या 1,00,000 नजिक। आज एकै दिन 5,743 जनामा संक्रमण पुष्टि, 26 जनाको मृत्यु।
कक्षा 12 को परीक्षा मंगसिर 9 गतेदेखि, कोरोना संक्रमितलाई पछि छुट्टै परीक्षा सञ्चालन गरिने।
चाडपर्वका मुखमा हुने बजार अनुगमन नाम मात्रैको, आफ्नै ढंगले अनुगमन गर्दा उपलब्धि निस्कन सकेन।
अनि हामीसँग कन्ट्याक्टमा नआइदिने र आफ्नो किसिमले चल्ने मुडमा छौँ, त्यो भएपछि बजार सुध्रन समय लाग्छ। सबैले आफ्नो क्षेत्रबाट राम्रो चाहिँ भूमिका निभाउनु पर्यो भन्ने हो।
अफगानिस्तानमा भिजाका लागि आवेदन दिने भीड़मा भागदौड़ मचिँदा 15 जनाको ज्यान गयो, ज्यान गुमाउने धेरै ज्येष्ठ नागरिक।
र आईपीएल क्रिकेटमा बेंगलोरसँगको खेलमा कोलकाता ब्याटिङ गर्दै।
बाबु, अब फेरि चाडबाड आउँदैछ, तिम्रो कसैलाई शुभकामना पठाउनु पर्छ?
छ नि मामु, दादालाई, मामालाई, माइजूलाई, काकालाई, काकीलाई, दिदीलाई, फुफूलाई, आवालाई, अमितलाई, आशिषलाई।
ए, त्यसो भए त तिमीलाई एनसेलको मजाको एसएमएस नै चाहिने रहेछ।
हँ, मजाको एसएमएस? यो मजाको एसएमएस चाहिँ के हो नि?
प्रस्तुत छ एनसेलको मजाको एसएमएस प्याक। अब कर बाहेक 5 रुपियाँमै 1 दिन मान्य 200 एसएमएस र कर बाहेक मात्र 10 रुपियाँमै 7 दिन मान्य 500 एसएमएस। त्यसैले अब यस चाड पर्वमा सामाजिक दूरी कायम गर्दै प्रियजनलाई ढुक्कसँग एसएमएसबाटै शुभकामना पठाउनुहोस्। मज्जाको एसएमएस प्याक खरिद गर्न अहिले नै *17119# डायल गर्नुहोस्।
मेरो जीवन, मेरो शरीर, मेरै अधिकार।
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
रिलायन्स लाइफ इन्स्योरेन्सले तपाईँको बच्चाको लागि ल्याएको छ मेरो मुटु बिमा योजना। बचत र सुरक्षा एकै साथ। प्रस्तावकलाई केही भइहालेको खण्डमा तुरन्तै बिमाका रकम कम्पनीले दिने। मासिक रूपमा बिमाका रकमको 1% बच्चाको पढाइ खर्च स्वरूप पाइने। फेरि बिमा अवधि समाप्त भएपछि बोनस र बिमाका रकम कम्पनीले दिने। रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड, खुलेर जियौ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालमा कोरोना मुक्त हुनेको संख्या 1,00,000 नजिक पुगेको छ। गएको 24 घण्टामा 2,996 जना निको भएर फर्किएसँगै कोरोना मुक्त हुनेको संख्या 99,605 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अब नेपालमा 44,476 जना सक्रिय संक्रमित रहेका छन्। यस्तै गएको 24 घण्टामा नेपालमा 5,743 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 20,118 जनाको नमूना परीक्षण गर्दा 5,743 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 1,44,872 पुगेको छ। आज थपिएका संक्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्रै 3,107 जना छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा 2,391, भक्तपुरमा 173 र ललितपुरमा 543 जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। यसै गरी गएको 24 घण्टामा 26 जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या 791 पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
यसैबीच बागमती र गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको निशुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन्। गण्डकी प्रदेशको 38 ठाउँका कोरोना संक्रमितको निशुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको छ। नागरिक प्रतिको दायित्व पूरा गर्न गण्डकी सरकारपछि नहटेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताउनुभयो। अहिलेसम्म कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै बेहोर्दै आएको र यो सेवा निरन्तर रहने उहाँको भनाई छ। यस्तै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोविड 19 को निशुल्क उपचार भइरहेको जनाएको छ। यसअघि हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि आफ्नो प्रदेशका कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निशुल्क उपचारको व्यवस्था यथावत रहेको बताउनु भएको थियो। प्रदेश एकले पनि कोरोना संक्रमितको निशुल्क उपचार गर्ने बताएको छ। संघीय सरकारले कोरोना संक्रमितको उपचार खर्च आफैले गर्नुपर्ने निर्णय गरेपछि चौतर्फी विरोध भइरहेको छ। यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो 2 महिनाको पारिश्रमिक र चाडपर्व खर्च बापत प्राप्त हुने रकम कोरोना कोषमा जम्मा गर्नुहुने राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो। यसैबीच नेपाल पत्रकार महासंघ सहित विभिन्न 53 वटा नागरिक तथा सामाजिक संघ संस्थाले कोरोना संक्रमितको निशुल्क उपचार गर्न माग गरेका छन्।
नेपालमा क्षयरोगका 54% बिरामी उपचारको पहुँचबाट टाढा रहेका पाइएको छ। नेपालमा वार्षिक झण्डै 69,000 जनामा क्षयरोग देखिने गरेकोमा उनीहरूमध्ये 54% नियमित उपचारभन्दा बाहिर रहेका पाइएको वरिष्ठ छातीरोग विशेषज्ञ डाक्टर नवीन प्रकाश शाहले जानकारी दिनुभयो। हालै गरिएको अध्ययन अनुसार नेपालमा क्षयरोगबाट वार्षिक 17,000 जनाको ज्यान जाने गरेको र 15,000 जना भन्दा धेरैमा औषधि प्रतिरोधी क्षमता विकास हुने गरेको पनि शाहले बताउनुभयो। सरकारले क्षयरोग निदानका लागि प्रयास गरिरहेको भए पनि कतिपय बिरामी उपचारका लागि नजाने गरेका पाइएको उहाँले बताउनुभयो। क्षयरोग उपचारपछि पूर्ण रूपमा निको हुने भएकाले जाँच तथा नियमित उपचार गर्नुपर्ने भन्दै डाक्टर शाहले खोकी लागेमा, बेलुकी पख हल्का ज्वरो आएमा, शरीरको तौल घटेमा, खाना अरुचि भएमा तत्काल स्वास्थ्य जाँच गराउन सुझाव दिनुभएको छ। अहिले पनि कतिपय ठाउँमा क्षयरोगका बिरामीले समुदायमा अपमान सहनु परेको भन्दै शाहले क्षयरोग पूर्ण रूपमा निको हुने भएकाले उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो।
कक्षा 12 को परीक्षा आउँदो मंगसिर 9 गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गर्दै मंगसिर 9 गतेदेखि परीक्षा सञ्चालन गर्ने जानकारी गराएको हो। बिहान 8 बजे शुरू हुने परीक्षा मंगसिर 16 गते सकिने कार्यतालिका रहेको छ। शनिबार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। कोरोना संक्रमण पुष्टि भई उपचाररत परीक्षार्थीहरूलाई परीक्षामा सहभागी नहुन बोर्डले आग्रह गरेको छ। त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाद्वारा परीक्षण गरिएको प्रयोगशाला रिपोर्टको आधारमा पछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ। परीक्षा केन्द्र विद्यार्थीहरूले अध्ययन गरिरहेकै विद्यालयमा हुने र कोरोना महामारीका कारण आफू अध्ययन गरेको विद्यालय रहेको जिल्लाभन्दा फरक जिल्लामा रही आफ्नो विद्यालयमा उपस्थित भएर परीक्षा दिन नसक्ने विद्यार्थीका लागि परीक्षार्थीले यसअघि पेश गरेको विवरणको आधारमा परीक्षामा सहभागी हुने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ।
भारतीय गुप्तचर संस्था रहका प्रमुख समन्त कुमार गोयल काठमाडौँ आउनु भएको छ। रहका प्रमुख गोयल दिउँसो विशेष विमान मार्फत काठमाडौँ ओर्लिनु भएको हो। उहाँले केही घण्टा यहाँ रहँदा राजनीतिक भेटघाट गर्ने जनाइए पनि कुन कुन नेतासँग भेट गर्ने भन्ने बारे खुलाइएको छैन। भारतका सेना अध्यक्ष एमएम नरभाने नेपाल भ्रमणमा आउनु अघि जासुसी संस्थाका प्रमुख नेपाल आउनुलाई निकै महत्वका साथ हेरिएको छ। रहका प्रमुख गोयल आज फर्किने स्रोतले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्मित रानी पोखरीको उद्घाटन गर्नुभएको छ। 2072 सालमा गएको भूकम्पबाट क्षतिग्रस्त 352 वर्ष पुरानो न्यू पोखरी राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट तयार गरिएको हो। भूकम्प गएको वर्ष 2072 साल माघ 2 गते राष्ट्रपति भण्डारीले रानी पोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि शिलान्यास गर्नुभएको थियो। झण्डै 300 वर्ष अघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानी पोखरीको आफ्नै ऐतिहासिक सांस्कृतिक र पर्यावरणीय महत्व रहेको छ। आफ्ना दिदी बहिनी नहुने दाजुभाइले भाइटिका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनर्निर्माण भएको छ। राष्ट्रपति भण्डारीले परम्परागत प्रविधि शैली र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गरेको रानी पोखरी र मन्दिरले पुरातात्विक सम्पदाको संरक्षण र पुनर्निर्माणका क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले प्राधिकरणले रानी पोखरी क्षेत्रलाई अहिलेको रत्न पार्क, खुल्ला मञ्च, टुँडी खेल, भ्रिकुटी मण्डप र दशरथ रंगशाला समेतलाई जोडी बृहत्तर गुडी योजना तयार पारेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो। उहाँले सबै सरकारवाला पक्षसँग समन्वय गरी गुरु योजनालाई कार्यान्वयनमा लैजानका निम्ति शुभकामना दिनुभयो। पुनर्निर्माण हुँदै गरेको धराहरा र यस गुरु योजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुल्ला क्षेत्र उपलब्ध गराउने पनि उहाँको भनाइ छ। रानी पोखरी पुनर्निर्माणका लागि 28 करोड़ रुपियाँ लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। त्यस्तै उहाँले आज रानी पोखरीसँगै रहेको ऐतिहासिक दरबार हाई स्कूलको पुनर्निर्मित भवनको पनि उद्घाटन गर्नुभयो। 2072 वैशाखको भूकम्पले ध्वस्त पारेका भवन नयाँ निर्माण गरिएको हो। चीनको सहयोगमा निर्माण भएको यो विद्यालयको भवन पुरानै मौलिक शैलीमा बनाइएको छ। यो भवन चिनिया सरकारले 85 करोड़को लागतमा निर्माण पूरा गरेको हो।
पुनर्निर्मित ऐतिहासिक सम्पदा रानीपोखरीको उद्घाटन भएको खबरमा आएका प्रतिक्रियालाई आजको मेरो पनि भन्नु छमा समेटेका छौं। सुशीला सिलवालले लेख्नु भएको छ, राष्ट्रको सम्पदा रानीपोखरीको उद्घाटन भएसँगै अब छिटै धरहराको पनि उद्घाटन गर्ने दिन आओस्। धर्मराज लिम्बू लेख्नुहुन्छ, रानीपोखरी पुनर्निर्माण गर्ने श्रमिकको हातबाट उद्घाटन गरिएको भए बढी सान्दर्भिक हुने थियो। कृष्ण पाठक पनि राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्री तथा सांसद भन्दा बाहिरका सामान्य नागरिकबाट शिलान्यास तथा उद्घाटन गर्दा के हाम्रा यी ऐतिहासिक सम्पदाको महत्व कम हुन्छ होला र भन्नुहुन्छ। युनिक साक्यले भन्नुभएको छ, उद्घाटन गरेर मात्र पुग्दैन, यस पोखरीलाई सधैँभरि आकर्षक र मनमोहक बनाइराख्नुपर्छ। ट्विटरमा कृष्ण जोशीले लेख्नुभएको छ, 6 महिनामा हुने काम 5 वर्ष लगाइदिने अनि पहिलेदेखि भएकै कुराको उद्घाटन गर्ने, अहिले कोरोना महामारीबाट प्रताडित नागरिकलाई राहत दिने काममा ध्यान दिने बेला हो। अनि राजन भट्टराईले लेख्नुभएको छ, अबको काठमाडौँका अन्य सम्पदाहरूको पुनर्निर्माणको लागि आधार बन्न सकोस् रानीपोखरीको पुनर्निर्माण। विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दामोदर न्यूपाने, सी धाकुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
कोरोनाको लक्षण त चिनिएला, तर कुन मान्छेले कसलाई लडाई फकै बेच्न सक्छन् भन्ने चाहिँ चिन्न नसकिने रहेछ भाइ।
त्यही त दिदी, त्यस्ता दलाल त आफन्त नाता गोता साथीभाइ जो पनि हुन सक्छन् रे। फेरि
हो त, आपत विपत महामारीका बेला यस्ता दलालहरू त झन बढी सक्रिय हुन्छन्।
हो, अप्ठ्यारो बेलाको फाइदा उठाई, राम्रो काम, धेरै तलब, सुख सुविधाको लोभ लालच देखाई, ललाई फकाई, माया जालमा पारी, बिहे गर्छु भनी वा बिहेनी गरेर लैजाने र अलपत्र पार्ने, नराम्रो काम गर्न लगाउने र बेचदिनेहरू आफ्नै मान्छे पनि हुन सक्छन्। यसो गर्न खोज्ने जो कोहीको गतिविधि, व्यवहार र नियत बुझौं, शंका लागेमा नजिकको प्रहरी कार्यालयमा वा 100 वा 1177 फोन गरी खबर गरौं।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग र विन्डरक इन्टरनेशनलको सहयोगमा नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा जनहितमा जारी सन्देश।
कृषकहरूमा हार्दिक अनुरोध,
मौसम परिवर्तनका कारण गौ बालीमा सिन्दुरे रोगको प्रकोप हुन सक्ने प्रबल सम्भावना भएको हुँदा पहाड़मा WK 1204 कार्तिक 1 गतेदेखि 25 गते, November 10 र तराईमा विजय, गौतम र भिरकुटी जातहरूलाई मंगसिर 1 गतेदेखि 25 गते, December 10 भित्र गहुँ छरिसक्नु हुन कृषकहरूमा जानकारी गराइन्छ।
सिन्दुरे रोग अवरोधी जातहरू पहाड़का लागि स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, BL 43-41, NL 971 आदित्य बिउको प्रयोग गर्नुहोस्।
नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय गौबाली अनुसन्धान कार्यक्रम, भैरहवाद्वारा कृषक हितमा जारी सन्देश।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
टिप्यो आफ्नो मोबाइल खुरुक्क खोल्यो आइएमई पे सजिलै हाल्यो पैसा पनि निकाल्न त्यस्तै सजिलो रे स्वदेश विदेशको पैसा सिधै हालो वालेटमा आइएमई पे मजाले ब्याज पनि कमाउने गजबको छ यो आइएमई पे खाते पैसा तिर्दाखेरि सट्टै गर्दा बिल भुक्तानी क्यासब्याक र रिवार पोइन्ट आउँछ अरू चाहियो के तपाईँको वित्तीय सहयोगी आइएमई पे
तपाईकै हातमा छ तपाईको वित्तीय सहयोगी आइएमई पे सबैभन्दा सजिलो मोबाइल वालेट सबैभन्दा सशक्त नेटवर्क र सुविधा भएको आइएमई पे तपाईको वित्तीय सहयोगी
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नेपालमा कोरोना मुक्त हुनेको संख्या 1,00,000 नजिक, आज एकै दिन 5,743 जनामा कोरोना संक्रमण पुष्टि, 26 जनाको ज्यान गयो, कक्षा 12 परीक्षा मंगिर 9 गतेदेखि हुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, हरेक वर्ष चाडपर्व लक्षित अनुगमन हुँदै आएको छ, यो वर्ष पनि बजार अनुगमनहरू भइरहेका छन्। अनुगमनका क्रममा बजारमा म्याद नआएका सामग्री किनबेच आफू खुसी मूल्य निर्धारण गर्ने, कालोबजारी गर्ने लगायतका व्यथितीहरू भेटिन्छन्। तर अनुगमनले बजार स्वस्थ बनाउन भने सकिरहेको छैन, बजारको व्यथिति हट्न सकेको छैन। साथै टेकमान साकेले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई तपाईँहरूले अहिले बजार अनुगमनलाई कसरी अघि बढाइरहनु भएको छ भनेर सोध्नु भएको छ।
हामीले अनुगमनलाई दुई किसिमले हेरेका छौँ, हेर्नु होइन, अब एउटा चाहिँ आफ्नो क्षेत्रमा अरू निकायहरू पनि सक्रिय हुनुहुन्छ, उहाँहरूलाई पनि यो बेलामा सक्रियता बढाउनुहोस् भनेर अनुरोध गरेका छौँ। र कहिलेकाहीँ मिसनको रूपमा निस्कदाखेरि हामी अरू निकायको साथीहरूलाई पनि बोलाएर एकीकृत एउटा जोइन्ट टिममा पनि जाने गर्छौँ। जस्तै अस्ति हामीले रिलेभलिङको केसमा जोइन्ट टिम गएर भेटायौँ, ठुला इस्युहरूलाई यसरी जोडेर जान्छौँ। जुन कुरा नियमित रूपमा हामी गर्नुपर्ने हो, टोलीहरू पठाएर त्यसमा सूचना सङ्कलन गर्ने, मूल्यको अवस्था पत्ता लगाउने, अहिले के भइरहेको छ बजारमा भन्ने कुराहरू चाहिँ सर्भिलेन्स गर्ने विषय चाहिँ दैनिक हाम्रो टोली नै पठाइरहेको छ, 4-5 टोली हाम्रो खटिरहेको हुन्छ।
हजुर, अहिले चाहिँ अब अनुगमनका क्रममा के पाउनु भएको छ, विकृति व्यथितीहरू के रहेछन्?
विभागले अनुमान गरेको इस्यु भनेको रिलेभलिङ हुन सक्छ, अथवा यो म्याच सिद्धिएका सामानहरू भेटिन सक्छन्, मिक्स गरेर बेचिएको पनि हुनसक्छ, यो जोखिम छ है भनेर चाहिँ हामीले अनुमान गरेकै हो। उपभोक्ता पनि अलिकति सजग भएर हेरिदिनुपर्छ मितिहरू भनेर चाहिँ आग्रह गरेकै हो। चाडबाडको बेलामा धेरै कारोबार हुने बेलामा जोखिम पनि बढी हुनसक्छ, विषयगत कुराहरू जस्तै लत्ता कपडा होला, खाद्यान्न होला, होइन, पेय पदार्थ होला, पानी, दुग्धजन्य इन्धन, यी कुराहरूलाई पनि हामीले चाहिँ हेरेर पठाएका हुन्छौँ।
अब केही समय अगाडि मन्त्रीज्यू पनि बजार अनुगमनमा निस्कनु भएको थियो, उहाँले पनि आफैले पनि मन लाग्दिरहेछ भनेर प्रत्यक्ष रूपमा उहाँले पनि त्यो घटना देख्नुभयो, तर पनि बजारको हालत त उस्तै छ, किन यो समस्याको समाधान हुन सकिरहेको छैन भन्ने प्रश्न।
अब एउटा कुरा त यहाँहरूले चाडबाडमा यो बढाउनुपर्छ, अरू बेला नै अनुगमन गर्नुपर्छ भन्नुभएको छ, त्यसलाई मैले सेलेक्ट गर्छु। हामीले अनुगमन अरू बेला नि गरेका छौँ, लकडाउनमा पनि हामी धेरै नै खटिएका छौँ, त्यो बेलालाई यहाँहरूले पनि हेरिदिनुपर्छ, बुझिदिनुपर्छ। दोस्रो कुरा चाहिँ अनुगमन मात्रै समाधान होइन। अब हेर्नुहोस् है, बजार र उपभोक्ताको रिलेसनमा उपभोक्ता चाहिँ अलि निरीह हुन्छ, बजार बलियो हुन्छ भन्ने गरिन्छ। त्यो बलियो पात्र कतिको जिम्मेवार छ, त्यो बलियो पात्रका आचार संहिता उसका मूल्य मान्यता छन् कि छैनन्, कि व्यापारी भनेको स्वच्छन्द कारोबार गर्ने पक्ष हो र यसरी गयो भने गुणमटन होला नि त, कोही त इमान्दार व्यापारी पनि त होला नि, त्यसैले जसले गलत गरेको छ त्यसलाई पिन पोइन्ट गरेर तिनै व्यापारीको छाता सङ्गठनले पनि उनी कारवाही गर्नुपर्छ। हामी बरु हामीले पनि गएर उहाँलाई सघाउन, अधिक्षित गर्न, सेयर गर्न तयार हुन्छौँ।
अधिकार कर्मीहरू बोल्ने, कराउने, यस्तो गर्नुपर्छ है, यस्तो यस्तो अवस्था छ है भनेर घचघच्याउने, अनि तपाईँहरू अनुगमन गर्ने, प्रतिवेदन तयार पार्ने, तर बजारको अवस्था पहिले जस्तो थियो त्यस्तै, बजारमा कुनै सुधारको संकेत देखिया छैन।
म अलिकति क्रिटिकल भएँ यहाँको भनाइप्रति। बजार एकैचोटि आदर्श बन्दैन, हाम्रो जस्तो पिछडिएको देश, व्यक्तिहरू आफै चाहिँ एउटा प्रवृत्तिगत रूपमा सुधार हुनु पर्छ। हामी हरेक पिक्षे पसल राख्ने होइन, त्यो पसललाई चाहिँ डेटा बेसमा निडाल्ने, अनि हामीसँग कन्ट्याक्टमा नआइदिने र आफ्नो किसिमले चल्ने मुडमा छौँ, त्यो भएपछि बजार सुध्रन समय लाग्छ। सबैले आफ्नो क्षेत्रबाट राम्रो चाहिँ भूमिका निभाउनु पर्यो भन्ने हो।
त्यो पद्धति विकास चाहिँ कसले गर्ने त
हो, पद्धतिको एउटा पात्र हामी पनि हुनुपर्छ, हामीले नै गर्नुपर्छ।
उहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदी। नेपाल दर्पणमा अब बाँकी खबर। कोरोना भाइरसको महामारीका कारण घट्ने अनुमान गरिएको विप्रेसन रेमिट्यान्स बढ़दै गएको छ। चालू आर्थिक वर्षको दुई महिना अर्थात साउन र भदौमा 1,65,73 करोड़ रूपियाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। यो रकम अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा 8.1% धेरै हो। अघिल्लो वर्षको साउन र भदौ महिनामा रेमिट्यान्स 0.6% घटेको थियो। चालू वर्षको पहिलो दुई महिनामा अमेरिकी डलरमा आउने रेमिट्यान्स 2.6% बढ़ेर 1,39,00,00,000 रूपियाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो रकम 1.6% घटेको थियो। दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 99.2% घटेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो संख्या 0.2% बढ़ेको थियो। वैदेशिक रोजगारीका लागि फेरि श्रम स्वीकृति लिने नेपालीको संख्या दुई महिनामा 86.5% घटेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो संख्या 10.3% बढ़ेको थियो।
राष्ट्रिय मानवाधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कार्यवाहीका लागि सिफारिश गरेका व्यक्तिहरूलाई सरकारले तत्काल मुद्दा चलाउनु पर्ने बताउनु भएको छ। विभिन्न समयमा अनियमितता गरेको, पदको दुरूपयोग गरेको तर कार्यवाहीको लागि सिफारिश हुँदा समेत पदको लाभ लिइरहेका व्यक्तिहरूलाई महान्यायाधिवक्ताको कार्यालय मार्फत तत्काल मुद्दा चलाउनु पर्ने शर्माले बताउनुभयो। मानव अधिकार आयोगले 2057 जेठ महिनादेखि 2077 असार महिनासम्म विभिन्न समयमा भएका घटनाका 288 जना दोषीको नाम नै किटान गरी कार्यवाहीका लागि सिफारिश गरेको छ। निवर्तमान अध्यक्ष शर्माले आयोगले सिफारिश गरेका व्यक्तिहरूमाथि अनुसन्धान गर्नका लागि भए पनि मुद्दा चलाउनै पर्ने बताउनुभयो।
श्री ढाकुरा प्रष्ट विचार। यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
याद गरौँ त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ, गाउँका सबै घर देखाउँथ्यौ, मान्छे चिनाउँथ्यौ, गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौ, घरका सानादेखि ठुलासम्म सबैलाई भेटाउँथ्यौ, पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ। कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने कि कसो।
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल।
मिठो मिठो खानाले सबको मन नाचोला, स्वादिलो खानामा नरमाउने कहोला, करेन्ट मसला नभनेको, करेन्ट मसला नरसानेको होला।
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपंदे बुटवल द्वारा उत्पादित करेंट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसला। करेंट मसला, स्वाद को झटका।
मन भित्रै खुशी को रंग फैलाउँदै जीवन को सुख दुख मा साथ निभाउँदै आशा र भरोसा को बाचा लिएर सुरक्षित भविष्य को विश्वास
जीवन को सुरक्षा भविष्य को आधार सूर्य लाइफ इंश्योरेंस ले सपना करने साकार। एक दशक भन्दा बड़ी देखि निरंतर तपाई को सेवा में सूर्य लाइफ इंश्योरेंस, तपाई को भविष्य हाम्रो अभिभार।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कैलालीमा तस्करको आक्रमणमा परि ज्यान गुमाएका प्रहरी जवान रामबहादुर साउदको अछामको कैलाश खोलामा अन्त्येष्टि गरिएको छ। बानीगढी जयगढ गाउँपालिका वडा नम्बर 5 कालिका घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर 12 जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत साउदको शनिबार राति नेपाल भारत सीमा क्षेत्रमा तस्करहरूले हत्या
हत्या गरेका थिए।
बर्दियामा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ। वनमा घाँस काट्न गएका मधुवन नगरपालिका तीनकै 28 वर्षकी गंगा खत्रीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र राज वाग्लेले जानकारी दिनुभयो। दुई हप्ता पहिले पनि मधुवन नगरपालिकामै माछा मार्न गएका एक किशोरको बाघको आक्रमणमा पनि ज्यान गएको थियो। साढे एक वर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र जिल्ला वन क्षेत्रमा पाटे बाघको आक्रमणमा परेर सातजनाको ज्यान गइसकेको छ।
सरकारले किसानको धान खरिद गर्ने सहकारीलाई अनुदान दिने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तोकेको मूल्यमा किसानको धानले धानको बजार पाउने व्यवस्थासहित सहकारीलाई प्रति क्विन्टल 112 रुपियाँ अनुदान दिने मन्त्रालयले जनाएको छ।
बैतडीमा 8848 सिँढी भएको पदमार्ग निर्माण हुने भएको छ। ईश्वरी गंगा धामदेखि जगन्नाथ मन्दिरसम्म सिँढीसहित पदमार्ग बनाउने अभियान शुरू भएको निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले जानकारी दिनुभयो।
रसुवागढीमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम 9% मात्रै सकिएको छ। निर्माण शुरू भएको 11 महिना बित्दा समेत बन्दरगाह निर्माणको काम 9% मात्रै भएको हो। चीन सरकारले 30 महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा 11 महिनामा 9% मात्रै काम सकिएको छ। कोरोना महामारीका कारण काम प्रभावित भएको इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डंगोलले जानकारी दिनुभयो।
डोटीका किसानले भटमास र बेथेसँग नुन साट्न थालेका छन्। उनीहरूले 1 किलो भटमाससँग 3 किलो तथा बेथेसँग 2.5 किलो नुन साट्न थालेका हुन्। वस्तुभावसहित मानिसका लागि बढी जसो ढिके नुनै प्रयोग हुने भएकाले भटमास र बेथे धेरै उत्पादन भएको बेलामा नुनसँग साटेर राख्न थालिएको स्थानीय बासिन्दाले बताएका छन्।
परम्परागत र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर 13 नौमती बाजा हस्तान्तरण गरेको छ। विभिन्न चाडपर्वका साथै शुभ कार्यमा बाजा बजाएर परिवार पाल्दै आएका शिवकार एकता समाज वालिङ 13 आबद्ध दमै समुदायलाई नौमती बाजा बजाउनका लागि आवश्यक पर्ने सबै सामग्री वडा कार्यालयले उपलब्ध गराएपछि समूहमा आबद्ध सदस्य खुशी भएका छन्।
शेयर बजार परिसूचक नेप्से आज पनि दोहोरो अङ्कले बढेको छ। नेप्से आज 13.94 अङ्कले बढेर 1597.71 बिन्दुमा पुगेको छ। आज 192 कम्पनीका 55,09,448 किता शेयर 1,63,42,46,148 रुपियाँमा खरिद बिक्री भएका नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ।
दशैंको पाँचौं दिन आज स्कन्द माता भगवतीको पूजा गरेर मनाइएको छ। दुर्गा भवानीको 9 रूप मध्ये 5 रूप स्कन्द माता भगवतीको पूजा गर्ने चलन छ।
नेपाल दर्पणमा अब विदेशका खबर। अफगानिस्तानमा भिजाका लागि आवेदन दिन जम्मा भएको मानिसको भीड़मा भागदौड़ मचिँदा कम्तीमा 15 ज्यान गएको छ। अफगानिस्तानको पूर्वी नांगाहार प्रान्तमा पाकिस्तान जानका लागि भिजा लिने क्रममा एउटा स्टेडियममा जम्मा भएका अफगानी नागरिकको भीड़मा भागदौड़ मचिँदा कम्तीमा 11 महिलासहित 15 ज्यान गएको बीबीसीले जनाएको छ। गवर्नर अताउल्लाह खोग्यानीले भागदौड़का क्रममा अन्य 13 घाइते भएका बताउनु भएको छ। उहाँका अनुसार ज्यान गुमाउनेमा धेरै ज्येष्ठ नागरिक छन्। वर्षेनी धेरै संख्यामा अफगानीहरू आफन्त भेट्न, उपचार गर्न, रोजगारी खोज्न र आफ्नो देशमा चलिरहेको द्वन्दबाट बस्न पाकिस्तान जाने गरेका छन्। कोरोना भाइरस संक्रमणको महामारीका कारण 7 महिनापछि पाकिस्तानले भिजा आवेदन खुला गरेको थियो।
भारतले आफ्नो नियन्त्रणमा रहेका चिनियाँ सैनिकलाई फिर्ता गरेको छ। भारत चीन सीमा क्षेत्रमा नियन्त्रण रेखा पार गरेर भारतीय भूमिमा पुगेका चिनिया एक सैनिकलाई केही दिन अघि भारतीय सेनाले नियन्त्रणमा लिएको थियो। आफ्नो नियन्त्रणमा रहँदा चिनिया सैनिकलाई सबै सेवा सुविधा दिएको भारतले दावी गरेको छ। आचार संहिता पालना गर्दै पक्राउ गरेका चिनिया सैनिकलाई फिर्ता पठाएको भारतीय सेनाले जनाएको छ। सीमा क्षेत्रमा भारत र चीनको विवाद बढ्दै गएपछि दुवै देशले त्यहाँ 50,000 भन्दा धेरै सेनालाई परिचालन गरेका छन्। विदेशका अर्को प्रसंगमा हङकङको विमान कम्पनी क्याथे प्यासिफिक एयरवेजले 5,500 रोजगारी कटौती गर्ने जनाएको छ। कोरोना भाइरसको महामारीका कारण विमान सेवा सञ्चालन गर्न नसकिएकोले कर्मचारीलाई राखिरहन नसकेको भन्दै कटौती गर्न लागेको कम्पनीले जनाएको बीबीसीले जनाएको छ।
अब खेल खबर। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अहिले कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोर खेलिरहेका छन्। दुबईको शेख जयत स्टेडियममा भइरहेको खेलमा टस जितेको कोलकाताले खराब शुरूआत गरेको छ। कोलकाताले ताजा अवस्थामा 8 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर मात्र 30 रन जोडेको छ। अहिले दिनेश कार्तिक र इयर मोर्गन क्रिजमा रहेका छन्। दिनेश कार्तिकले 11 बलमा मात्र 3 रन जोडेका छन् भने मोर्गनले 17 बलमा 12 रन जोडेका छन्। कोलकाताका शुभमन गिल 6 बलमा मात्र 1 रन बनाएर आउट भए। राहुल त्रिपाठीले पनि 5 बलमा मात्र 1 रन बनाउन सके। त्यसै गरी नीतिश राणा र टम ब्याटन पनि आउट भएका छन्। 13 संस्करणको प्रतियोगिता चलिरहँदा बेंगलोर कोलकाता भन्दा 1 स्थान माथि छ। 9 खेलमा 6 खेल जितेको बेंगलोर 12 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालमा कोरोना मुक्त हुनेको संख्या 1,00,000 नजिक। आज एकै दिन 5,743 जनामा संक्रमण पुष्टि, 26 जनाको मृत्यु।
कक्षा 12 को परीक्षा मंगसिर 9 गतेदेखि, कोरोना संक्रमितलाई पछि छुट्टै परीक्षा सञ्चालन गरिने।
चाडपर्वका मुखमा हुने बजार अनुगमन नाम मात्रैको, आफ्नै ढंगले अनुगमन गर्दा उपलब्धि निस्कन सकेन।
अफगानिस्तानमा भिजाका लागि आवेदन दिने भीड़मा भागदौड मचिँदा 15 जनाको ज्यान गयो, ज्यान गुमाउने धेरै ज्येष्ठ नागरिक।
र आईपीएल क्रिकेटमा बेंगलोरसँगको खेलमा कोलकाताको खराब सुरुवात।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र दिपातिमल सिन्हा बिदा हुन्छौ। कोरोनाको जोखिम कायमै रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।